तब हामी रोमी 15 को 7 पद पद अध्ययन अगाडि बढाउने छौं। रोमी 15 7 पद रोमी 15 को 7 मा लेखेको छ, यसकारण तिमीहरूले एउटाले अर्कोलाई ग्रहण गर, जसरी ख्रीष्टले पनि हामीलाई परमेश्वरको महिमाका निम्ति ग्रहण गर्नुभयो। भाइहरूलाई हामीले ग्रहण गर्नुपर्छ भनेछ, स्वागत गर्नुपर्छ विश्वासीहरूमा। किन? किनकि ख्रीष्टले हामीलाई ग्रहण गर्नुभयो। जो मौका आउँछ म उसलाई कुनै रीतिले अफाल्ने छैन। यही सबै परिश्रम गर्ने र भारीले दबिएकाहरू मौका आओ, यस्तो निमन्त्रणा सुनेर हामी अयोग्यहरू जब उहाँका आयौँ, उहाँले हामीलाई ग्रहण गर्नुभयो अनि हामीलाई धोइदिनु भयो, हामीलाई उहाँको धार्मिकता ओढाइदिनु भयो। अब हामीलाई भन्नुभएको छ तिमीहरूले एउटाले अर्कोलाई ग्रहण गर। अनि कसरी ग्रहण गर्ने त एउटाले अर्कोलाई? यहाँ भनेको छ जसरी ख्रीष्टले पनि हामीलाई परमेश्वरको महिमाको निम्ति ग्रहण गर्नुभयो। विचार गर्नुहोस् त, रोमी 14 1 पनि हेरेका थियौँ, 3 पनि हेरेका थियौँ, ग्रहण गर, परमेश्वरले यसलाई ग्रहण गर्नुभएको छ। जसलाई परमेश्वरले आफ्नो परिवारमा स्वागत गरिसक्नु भएको छ अनि आफ्नो मण्डलीको परिवारको बनाइसक्नु भएको छ, उसलाई मैले कसरी ग्रहण नगर्ने, कसरी इन्कार गर्ने? परमेश्वरले नै इन्कार नगरेकोलाई मैले कसरी इन्कार गर्ने? नयाँ नियमले यो सिकाउँछ कि जसरी प्रभु येशु ख्रीष्टले हामीलाई प्रेम गर्नुभएको छ उसरी नै हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ। यो कुराहरू गम्भीर छन्, एकछिन विचार गर्नुहोस्। यसो सोच्नुहोस्, एउटा विश्वासी, सायद एउटा विश्वासी जसको अलिक के आनी बानीहरू छन्, विश्वासी नै हो, साँचो मुक्ति पाएकै हो, उसको केही कमजोरीहरू छन्, तपाईँको पनि छन्, अनि भनिएको छ योहन्ना 13 केही पदहरू हेर्नेछौँ। योहन्ना 13 को 34 पदमा योहन्ना 13:34 एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिन्छु, तिमीहरूले एक अर्कालाई प्रेम गर, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु उसरी नै तिमीहरूले पनि एक अर्कालाई प्रेम गर। अनि यो प्रेममा के आउँछ भन्ने कुरा त हाम्रो अध्ययनमा अझ पनि आउँछ। प्रेममा त्यो व्यक्तिलाई हामीले ग्रहण गर्ने, स्वागत गर्ने मात्र नभइकन उसलाई हामीले सुधार्नुपर्ने पनि हुन्छ, उसको भूल गल्ती देखाउनु पर्ने पनि हुन्छ, उसको सहनु पर्ने हुन्छ। एफसी 4 हेर्नुहोस् त, एफसी 4 ख्रीष्टले तपाईँको भलाइ खोज्नुभयो अनि त अब तपाईँले पनि आफ्नो विश्वासी भाइको भलाइ खोज्नलाई यहाँ भनेको छ। 4:32 चाहिँ क्षमाको कुरा छ, अनि एक अर्काप्रति दयालु हो, कोमल मनका हो, र जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ उसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। कलसी 3 सहनुपर्छ पनि भनेको छ एकले अर्कालाई। कलसी 3:13 कसैले कसैको विरोधमा दोष दिने केही कुरा छ भने एक अर्कालाई सही देऊ र एक अर्कालाई क्षमा गर, जसरी ख्रीष्टले तिमीहरूलाई क्षमा गर्नुभयो उसरी नै तिमीहरूले पनि क्षमा गर। तपाईँले आफ्नो हृदयमा कसैलाई क्षमा नदिकन बस्नुभयो भने त्यो तितोपना चाहिँ बढ्न थाल्छ तपाईँको हृदयमा, त्यो त्यसले बाँच्नु तपाईँले नै भलाइ हुँदैन। अनि यो महत्त्वपूर्ण आज्ञाहरू चाहिँ हल्का छैन। अनि त्यसैले प्रभु मलाई जाँच्नुहोस् भन्दै यी पदहरू हामीले पढ्नुपर्छ। रोमी 15:7 चाहिँ अब एकअर्कालाई ग्रहण गर्नुपर्छ भन्ने हाम्रो पद माइपुग्छ। रोमी 15:7 यसले जुन ग्रहण गर्न भनेको छ त्यो चाहिँ हामीले पावलको यात्रामा चाहिँ जब त्यो मेलिटा भन्नु टापुमा उनीहरूको जहाज भत्ताभुङ्ग भएर जाडोमा पानी परिरहेको बेलामा त्यो भयङ्कर डरलाग्दो यात्रा पार गरेर उनीहरू आइपुगेका थिए। उनीहरू एकदम ओसनी लखतरान भएका थिए, कसरी बाँचेछौँ भइरहेको होला धेरै विश्वासीहरूलाई, के धेरै मान्छेहरूलाई थिएँ, कैदीहरू थिए। अनि त्यस्तो बेलामा चाहिँ त्यो टापुको आदिवासीहरूले चाहिँ एकदम न्यानो स्वागत गरेको थियो, आगो पनि बाल्दै थियो, स्वागत गरेको थियो। त्यही शब्द हो ग्रहण गर्न, ग्रहण गर्न एकअर्कालाई। अनि यसको संरक्षणमा चाहिँ हामी यो भन्न सक्छौँ, फिलिपी 2:5 अघि पढेका थियौँ, जुन मन ख्रिस्टमा छ त्यो हामीसँग भयो भने हामीले चाहिँ एकअर्कालाई प्रेम गर्न सक्छौँ, क्षमा गर्न सक्छौँ, सहन सक्छौँ र ग्रहण गर्न सक्छौँ। त्यसैले चाबी चाहिँ यो हो, प्रभु मेरो मन चाहिँ तपाईँको जस्तो बनाइदिनुहोस्, तपाईँको वचनमा हेर्दैछु। अनि यो कुरा म चाहिँ देख्छु तपाईँको मनभन्दा फरक छ, यिनलाई म इन्कार गर्छु, घृणा गर्छु भन्दै स्वीकार गर्दै अगाडि बढ्नुपर्छ। हरेक दिन यही नै हो क्रिस्चियन जीवनमा हामी अगाडि बढ्ने, अनि हामी उहाँसँग झन्झन एक मन हुन्छौँ। रोमी 15:8 अब पढ्छौँ, अब म भन्दछु पिता पुर्खाहरूलाई दिएका प्रतिज्ञाहरू पुष्टि गर्नलाई परमेश्वरको सत्यताका निम्ति येशु ख्रिस्ट खतनाका सेवक हुनुभयो। यहाँ बताएको छ कि प्रभु येशु ख्रिस्ट खतनाका भनेको यहुदीहरूको सेवक हुनुहुन्थ्यो भनेको छ। यो सेवक भन्ने शब्दबाट चाहिँ हाम्रो डिकन भन्ने शब्द आउँछ। अनि मत्ती 20 एकचोटि हेरौँ यही शब्द, मत्ती 20:28 प्रभु यीशु सेवक हुनुहुन्थ्यो, पुरान्यमा उहाँलाई चाहिँ यहोवाको दास, परमप्रभुको दास भनेको छ। अनि प्रभु येशु स्वयंले आफ्नो बारेमा यसरी भन्नुभयो, यो मत्ती 20:28 अनि हामीले सन्दर्भ पढ्न पनि एकदम राम्रो छ, 26 पढौँ। तर तिमीहरूको बीचमा चाहिँ त्यस्तो हुने छैन, तर तिमीहरूको बीचमा जो ठूलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको सेवक बनोस्, अनि तिमीहरूको बीचमा जो पहिलो हुने इच्छा गर्दछ ऊ चाहिँ तिमीहरूको दास बनोस्। 28 त्यसरी नै मानिसका पुत्र पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामका निम्ति आफ्नो प्राण दिन आए, आफ्नो जीवन दिन आउनुभयो। उहाँ पृथ्वीमा आउनुको उद्देश्यमा चाहिँ हामीलाई बताइएको छ, विशेष प्रारम्भिक चरणमा, कि उहाँ चाहिँ इजरायलको घरना कहराएका भेडाहरूका हुनेछ। मत्ती 15 जाउँ त एकचोटि, मत्ती 15 जब उहाँ 30 उमेरमा उहाँको सेवकाई सुरु भयो, उहाँ कस कहाँ जानुभयो सिकाउनलाई, 15:24 तर उहाँले जवाब दिएर भन्नुभयो, इजरायलका घरानाका हराएका भेडाहरू कहाँ बाहेक अरू कसै कहाँ म पठाइएको होइन। त्यस्तै यूहन्ना 1 पनि हेर्नु, यूहन्ना 1 प्रभु पृथ्वीमा आउनुको उद्देश्य यहाँ यसरी लेखेको छ, एक 11 उहाँ आफ्नै कहाँ आउनुभयो। यो आफ्नै भनेको को हो? यहुदीहरू। अनि उहाँका आफ्नैले चाहिँ उहाँलाई ग्रहण गरेन। उहाँ खतनाका सेवक हुनुहुन्थ्यो यहुदीहरूका। अनि यहाँ के बताएको छ भने रोमी 15 एक्चुअली फर्काउँ अब त्यहाँ 15:8 सिकाउँछ। एउटा उद्देश्यले उहाँ चाहिँ खतनाको सेवक हुनुभयो, एउटा उद्देश्यले। कुन उद्देश्य? 8 लेखेको छ, अब म भन्दछु पिता पुर्खाहरूलाई दिएका प्रतिज्ञाहरू पुष्टि गर्नलाई। यहुदीका पुर्खाहरू अर्थात् अब्राहम सित परमेश्वरको विशेष प्रतिज्ञा थियो। त्यो प्रतिज्ञा अब्राहम, इसाक, याकुब, दाऊद आदिलाई चाहिँ उहाँले प्रतिज्ञा गर्नुभएको थियो। अनि त्यो प्रतिज्ञाहरू चाहिँ पूरा गर्ने उद्देश्यमा चाहिँ प्रभु येशू आउनुभएको। अनि उहाँ आउनुभएर चाहिँ उहाँको सेवकाई चाहिँ यहुदीहरू तर्फ थियो। किन? परमेश्वर सत्य हुनुहुन्छ, उहाँले प्रतिज्ञा पूरा गर्नुहुन्छ, उहाँ झुट बोल्न नसक्ने परमेश्वर हुनुहुन्छ भनेर त्यो सब पुष्टि गर्नलाई चाहिँ खतनाको सेवक हुनुभयो। जस्तो कि एक परमेश्वरले हुईले प्रतिज्ञा गर्नुभएको थियो यहुदी जातिलाई अब्राहमदेखि सुरु गरेर। के को प्रतिज्ञा? एकजना मसीहको प्रतिज्ञा, एकजना अभिषिक्त राजा आउनुहुनेछ। अनि प्रभु येशू ख्रीष्ट नै त्यो प्रतिज्ञाको पुरा उहाई हुनुहुन्छ। उहाँले चाहिँ त्यो प्रतिज्ञा जुन गरिएको थियो पुरा गर्नुभयो अथवा पुष्टि गर्नुभयो। यसबाट के देखाउनु भयो? परमेश्वर सत्य हुनुहुन्छ नि। लेखेको छ 15:8 हेर्नु चाहिँ, पुष्टि गर्नलाई परमेश्वरको सत्यताका निम्ति, अर्थात् परमेश्वर आफ्नो प्रतिज्ञाहरूमा सत्य हुनुहुन्छ, विश्वासयोग्य हुनुहुन्छ भनेर उहाँले पुरा देखाउनु भयो। अर्को उहाँले उहिले नै मुक्तिको पनि प्रतिज्ञा गरिएको थियो पुरानीमा। अनि येशु चाहिँ उहाँको नामै मुक्तिदाता, येशु बचाउनेवाला, मुक्तिदातालाई पिताले पठाउनु भयो, उहाँ आउनुभयो, उहाँले पुष्टि गर्नुभयो। तेस्रो चाहिँ पुरानियमको अगमवक्ताहरूद्वारा, यहुदी अगमवक्ताहरूद्वारा चाहिँ थुप्रै चोटि प्रतिज्ञा चाहिँ के को गरिएको छ भने राज्यको, मसीह आउनुहुनेछ, राज्य स्थापना गर्नुहुनेछ, अनि संसारमा चाहिँ श्राप हटाउनुहुनेछ, शान्तिको राज्य स्थापना हुनेछ, धार्मिकताले शासन गर्नुहुनेछ। अनि प्रभु येशू जब आउनुभयो उहाँ त राजा नै हुनुहुन्छ, त्यो राज्यको राजा नै उहाँ नै हो। यसरी परमेश्वरले सत्य व्यवहार र विश्वासयोग्य काम गर्नुभएको छ भनेर देखाउनु भयो। अनि प्रचार पनि त्यही भयो, जब उहाँ आउनुभयो सार्वजनिक प्रचार नै अगाडिबाट नै बत्तीसमा दिने उनीहरूले के प्रचार गरेको थियो? स्वर्गको राज्य नजिकै आएको छ। अनि प्रभु येशूले पनि त्यही प्रचार गर्नुभयो, 12 पनि त्यही प्रचार गरे है। त्यसैले परमेश्वर चाहिँ आफ्नो वचनप्रति र आफ्नो प्रतिज्ञाहरूप्रति चाहिँ विश्वासयोग्य हुनुहुन्छ र सब चाहिँ उहाँले पुरा गर्नुहुन्छ भन्ने कुरा चाहिँ प्रभु येशूले चाहिँ पुष्टि गर्दै हुनुहुन्छ उहाँको आगमनले। 2 एउटा सुन्दर पदलाई हेरौँ, त्यहाँ 2 Corinthians 1:20 यहाँ लेखेको छ, किनकि परमेश्वरका कतिवटा प्रतिज्ञाहरू भनेको छ त्यहाँ, सबै प्रतिज्ञाहरू। एकजना एफबी मायर भन्ने विश्वासीले अब गनेर होला, उसले लेख्छन् लगभग बाइबलमा 10,000 प्रतिज्ञाहरू छन् किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा, भनेको कहाँ, कसमा? ख्रिस्ट येशूमा है, हो हुन्छन् र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा आमेन पनि हुन्छन्। विचार गर्नुहोस् है, तपाईँलाई उत्साह चाहिन्छ? हेर्नु यत्रो प्रतिज्ञाहरू छ यो बाइबलमा, तपाईँलाई शान्ति चाहिएछ, प्रतिज्ञा छ, तपाईँलाई बुद्धि चाहिएको छ, यहाँ प्रतिज्ञा छ, अगुवाई चाहिएको छ, यहाँ प्रतिज्ञा छ, के चाहिएको छ, यहाँ प्रतिज्ञा छ, सबै असल दान, सबै सिद्ध दान चाहिँ माथिबाट आउँछ ख्रिस्ट येशूको कारणले। अनि हामीलाई के भन्दैछ, यो सबै प्रतिज्ञा चाहिँ पुरा गर्ने चाहिँ परमेश्वर पुरा अवश्य गर्नुहुन्छ भन्ने कुरा चाहिँ पुष्टि चाहिँ येशू ख्रिस्टद्वारा गरियो रोमी 15:8 त्यहाँ फर्काउँदा। यसरी उहाँ चाहिँ यहुदीहरूको सेवक, खतनाको सेवक भएर आउनुभयो। त्यत्रो प्रतिज्ञाहरू दिएको थियो, पुरा गर्ने को उहाँ चाहिँ आउनुभयो। तपाईँ भन्नुहोला ठिकै भयो, यहुदीहरूको खतनाको सेवक त हुनुभयो, तर म त यहुदी होइन, हामी त पराई इजरायलको नागरिक होइनौ। नौ पदमा यो विषय अब पावलले छुन थाल्छ। पावलको हृदयमा भएको एकदम प्रिय कुरा अब यहाँ सुरु हुन थालेको सङ्केत सुरु हुन्छ। अनि यसपछि चाहिँ अगाडि बढ्न थाल्छ यो हाम्रो पुरै अगाडि यो खण्डहरू। शब्द छ अन्य जातिहरूको, यहाँ लेखेको छ, र अन्य जातिहरूले पनि उहाँका दयाका निम्ति परमेश्वरको महिमा गरून् भनेर जसरी लेखिएको छ। अन्य जातिहरूले पनि भनेछ, यहुदीको त कुरा गर्यो, तर अन्य जातिहरूले पनि उहाँको दयाका निम्ति परमेश्वरको महिमा गरून् भनेको छ। विचार गर्नु, जम्मै प्रतिज्ञाहरू जुन पुरानो नियममा छन् नि, यहुदीहरूलाई दिएको थियो, अन्य जातिहरूलाई दिएको थिएन। जस्तै मसीह पठाइने कुरा, यो यहुदीहरूलाई प्रतिज्ञा गरिएको थियो, हेर एउटा कन्या गर्भवती हुनेछ, सायद यो पढ, अथवा हाम्रो निम्ति एउटा पुत्र दिएको छ र बालकको जन्म भएको छ, यो यहुदीहरूलाई दिएको प्रतिज्ञा। दाउदको सिंहासनमाथि उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ, सबै यहुदीहरूलाई। मुक्तिदाता पनि पठाइएर हराएका नष्ट भइरहेका ती यहुदीकै घरानाका जानुभयो, अन्य जातिका होइन। अनि जति पनि हजार वर्षको राज्य, भविष्यको राज्यको प्रतिज्ञाहरू थियो, इजरायलीहरूलाई नै थियो, अन्य जातिहरूलाई दिएको थियो। करारहरू सम्झनुहोस्, अब्राहमको करारदेखि 12 अध्यायदेखि अब्राहमसितको करार, त्यसपछि दाउदसितको करार, त्यसपछि एउटा नयाँ करार पनि भनिएको छ, त्यो सबै इजरायलसित नै बाँधिएको हो। अनि सब चाहिँ को लागि अब यहुदीहरूले चाहिँ के गर्न सक्छन् भने, प्रभु येशू ख्रिस्टलाई विश्वास गर्ने यहुदीहरूले चाहिँ अब उनीहरूले भन्न सक्छन्, परमेश्वर तपाईँ विश्वासयोग्य हुनुभयो, तपाईँले जे प्रतिज्ञा गर्नुभएको थियो पुरा गर्नुभयो। अझ उनीहरूको विभिन्न दुःखहरूमा हामी पुरा नियम पढ्छौँ, जब उनीहरूलाई समस्या आउँथ्यो, विदेशी राष्ट्रले आक्रमण गर्थ्यो, उनीहरूले कसरी प्रार्थना गर्थे, तपाईँले प्रतिज्ञा गर्नुभएको छ हाम्रो पिता पुर्खालाई भनेर हिजकाले त्यसरी प्रार्थना गर्थ्यो, अथवा अरू राजाहरूले पनि जब त्यसरी प्रार्थना गर्थ्यो, उनीहरू एकदम ठिक धराल तत्मा उनीहरू खडा भइरहन्थे, हामीलाई दिएको प्रतिज्ञा हो, यो अधिकारै थियो त्यसरी प्रार्थना गर्न। तपाईँ आफ्नो वचन पुरा गर्नुहोस्, तपाईँको जातिलाई नछोड्नुहोस्, नत्याग्नुहोस्, यसरी चाहिँ उनीहरू प्रार्थना गर्थे। हाम्रो पिता पुर्खाहरूसँग तपाईँले प्रतिज्ञाहरू बाँध्नुभयो, करारहरू सम्झना गर्नुहोस्, तपाईँको वचन अनुसार हामीलाई चाहिँ उद्धार गर्नुहोस्। तर अन्य जातिहरूको सवालमा के भन्ने, उनीहरूले त्यसरी प्रार्थना गर्न सक्दैन थिए, उनीहरूलाई यस्तो प्रतिज्ञाहरू दिएकै थिएन, उनीहरूले त्यस्तो प्रतिज्ञाहरू दावी गर्न पनि सक्दैन थिए, उनीहरूसँग कुनै करार पनि अन्य जातिहरूसँग परमेश्वरले बाँध्नु भएको थिएन। यस्तो खालको न त छुट्टै करार न इत्यादि छन्, तर यसरी पुकार गरेर उहाँको चाहिँ सहायता पाउने प्रतिज्ञा गरिएको, मसीह पठाउँछु भन्ने प्रतिज्ञा चाहिँ हामीसित थिएन। त्यसले कुन आधारमा चाहिँ अन्य जातिहरूले पुकार गर्ने त परमेश्वरलाई? पावलले भन्छन् उहाँका दयाका निम्ति, एउटै मात्र आधार, कि उहाँको दयाको आधारमा, उहाँको कृपा र करुणाको आधारमा चाहिँ पुकार गर्न सक्थे, परमेश्वर हामीप्रति कृपालु हुनुहोस्, तँ हामीलाई कुनै प्रतिज्ञा दिएको छैन, हामी तपाईँका क्रोध पाउन बाहेक अरू केही पाउने लायक छैन। त्यो स्त्री जस्तो कि जो अघि हामी थियौँ त्यहाँ मत्ती 15 मैले पढेँ, ऊ चाहिँ अन्य जाति स्त्री थियो, छोरीलाई भूतात्मा लागिरहेछ, प्रभुसँग पुकार गर्न थाल्छ, दाउदको पुत्र भनेर उहाँलाई पुकार गर्ने चाहिँ उसको अधिकार थिएन वास्तवमा, तर सहायता गर्नुहोस् भन्न त सक्थे, कृपा गर्नुहोस् भन्न सक्थे। अनि अन्य जातिहरूले चाहिँ परमेश्वर कृपालु हुनुभएकोले, किनभने उहाँको स्वभावै त्यस्तो छ, दया गर्नुमा धन्य हुनुहुन्छ, तपाईँ कृपालु हुनुभएकोले हामीलाई दार प्रदान गर्नुहोस् भनेर चाहिँ भन्न सक्थे। परमेश्वरले त्यसैले आफ्नो प्रतिज्ञाहरू विश्वास योग्य साथ पूरा गर्नुभएकोले यहुदीहरूले परमेश्वरलाई महिमा दिन सक्थे, तर अन्य जातिहरूले चाहिँ परमेश्वरलाई उहाँको दयाको निम्ति चाहिँ हामी धन्यवाद दिन सक्छौँ। यो अनुग्रहको युगमा हामीसँग कुनै पनि करार थिएन, तर हामी चाहिँ उहाँको दया देखाउने भाँडाहरू हौँ। रोमी 15 जाउँ, त्यो 9 अध्यायको बीचमा हामी रोकेका थियौँ, यहाँ पढ्छौँ, यसै कारण जसरी लेखिएको छ, यसै कारण म अन्य जातिहरूको बीचमा तपाईँलाई स्वीकार गर्नेछु र तपाईँको नामको भजन गाउनेछु। अनि फेरि उहाँ भन्नुहुन्छ 10 पद, हे अन्य जातिहरू हो, उहाँका जनहरूसँग आनन्द मनाऊ। 11 पद, अनि फेरि हे सबै अन्य जातिहरू हो, प्रभुको प्रशंसा गर, हे सबै मानिसहरू हो, उहाँको तारिफ गर। अनि फेरि यसैया भन्दछन्, यिसाईको एउटा जरा हुनेछ अनि उहाँ अन्य जातिहरूमाथि राज्य गर्नलाई खडा हुनुहुनेछ, उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। पावल चाहिँ विशेष गरी अन्य जातिहरूको निम्ति पठाइएको दास हो। यो 16 पदमा उल्लेख छ, एक्चुअली पढौँ अहिले नै 16 पद यही अध्यायमा उसले लेख्छन्, र अन्य जाति रूपी भेटी चाहिँ पवित्र आत्माद्वारा पवित्र गरिएकोमा ग्रहण योग्य होस् भनेर पुजारीले चाहिँ परमेश्वरको सुसमाचारको सेवा गर्दै म अन्य जातिहरूका निम्ति येशु ख्रिस्टको सेवक बने, अन्य जातिहरूको निम्ति म ख्रिस्टको सेवक हो भन्दैछ। अनि पावलले चाहिँ त्यो हैसियतमा चाहिँ अब पुरानो नियमबाट नै चार चारवटा खण्ड चाहिँ उद्धरण गर्न थाल्छन्, जहाँ चाहिँ के लेखेको थियो भने परमेश्वरको दया चाहिँ अन्य जातिहरूसँग पनि छुलिएर पोखिन्छ भन्ने कुरा, फलस्वरूप उनीहरूको उद्धार हुन्छ भन्ने कुरा यहाँ दर्शाउने पदहरू बताउँछन्। पावलको तात्पर्य के हो भने, के उहाँ यहुदीहरूको मात्र मुक्तिदाता हो त, कि उहाँ चाहिँ अन्य जातिहरूको मुक्तिदाता होइन र, उसले भन्दछ उहाँ हुनुहुन्छ, अन्य जातिहरूको पनि हुनुहुन्छ। जस्तो कि यहाँ रोमी 3:29 हामीले पहिला हेरेको पद पढ्न सक्छौ, रोमी 3:29, के उहाँ यहुदीहरूका मात्र परमेश्वर हुनुहुन्छ, के अन्य जातिहरूका पनि हुनुहुन्न र, ज्यू उहाँ अन्य जातिहरूका पनि हुनुहुन्छ। त्यसैले अब चारवटा खण्डहरू, पहिलो चाहिँ यो भजन सङ्ग्रह 18:49 हो, जुन चाहिँ रोमी 15:9 यहाँ उद्धरण गरिएको छ, जहाँ चाहिँ दाउदले चाहिँ एउटा आफ्नो चाहना व्यक्त गर्दैछ, म अन्य जातिहरूको बीचमा तपाईँको नाम चाहिँ म स्वीकार गर्नेछु। दाउदले के चाहेको देखेँ, खालि यहुदीहरू आफ्नो जातिलाई मात्र परमेश्वर चिनाउन चाहेन, यहुदीले दाउदले परमेश्वरलाई गहिरोसँग चिनेका थिए, तर आफ्नो जातिलाई मात्र होइन, उसले त अन्य जातिहरूले पनि चिनोस् भन्न चाहेको चाहिँ हामीले पाउँछौँ, अनि पावलले यो पद दिन्छ। त्यसपछि दोस्रो खण्ड चाहिँ व्यवस्था 32:43, यो चाहिँ 10 पदमा, अनि यहाँ चाहिँ मूसाको गीतबाट उसले उद्धरण गर्छ पावलले, कि यहाँ चाहिँ अन्य जातिहरूले के भनेछ भने यहुदीहरूसँग परमेश्वरको जनहरूसँग आनन्द मना भनेर चाहिँ आह्वान गरेको छ। सन्दर्भ छ, परमेश्वरले इजरायलको शत्रुहरूलाई नाश गर्नुहुनेछ, आफ्नो जाति इजरायलप्रति कृपालु हुनुहुनेछ अनि परमेश्वरले शत्रुहरूलाई चाहिँ श्राप दिनुहुनेछ किन किनभने उहिले उहाँको करार नै छ जसले तिमीलाई श्राप दिनेछ म उनीहरूलाई श्राप दिनेछु तर अर्कोतिर चाहिँ इजरायललाई श्राप नदिने अन्य जातिहरू पनि हुन्छन् नि पुराणमा पढ्दैनौ पढ्छौँ हामी त्यहाँ ती व्यक्तिहरू पढ्छौँ रुथ भन्ने त एउटा पुस्तकै छ रुथ अनि अरू व्यक्तिहरू रहाब त्यो बेसी अनि ती व्यक्तिहरूलाई चाहिँ आनन्द मनाऊ भन्ने छ त्यस्ता खालका व्यक्तिहरू इजरायलको विजयमाथि चाहिँ र परमेश्वरको दयामा चाहिँ रमाहट गर्न इजरायललाई साथ दिन सक्नेछन् भनेर मोसेको गीतले भन्छ अनि कुरा हामीले सम्झँदा त जुन करार अब्राहमसित बाँधिएको थियो नि त्यो आशिष चाहिँ सारा पृथ्वीको लागि फैलिनेछ भनेर चाहिँ भन्नुभएको थियो तिमीमा नै सारा पृथ्वीको कुलहरूले आशिष पाउनेछ उहाँको इच्छा यही थियो अनि अर्को खण्ड छ यो चाहिँ 15:11 पदमा जुन अघि पढ्यौँ यो चाहिँ अब भजन सङ्ग्रह 117:1 हो सबभन्दा छोटो भजन अनि हामीले गाउने गर्छौँ वास्तव हाम्रो नेपालीमा गाउने गर्छौँ हे सारा पृथ्वीका मानिस हो त्यही त अन्य जातिहरूलाई भन्दैछ परम प्रभु इजरायलको यहोवाको प्रशंसा गर भन्दैछ उहाँको तारिफ गर भन्दैछ किन उहाँको दयाको निम्ति उहाँको करुणाको निम्ति एकचोटि हेर्न राम्रो हुन्थ्यो होला है त्यो एकचोटि पढाउँ त अनि यहाँ पर्खिहाल्नेछ होला भजन सङ्ग्रह 117 हे जाति जातिका मानिसहरू हो परम प्रभु अथवा यहोवाको स्तुति गर हे सबै मानिसहरू हो उहाँको तारिफ गर किनकि हामी प्रति उहाँको करुणा महान छ अनि परमप्रभुको सत्यता सदा सर्वदा रहन्छ तिमीहरूले यहाँको स्तुति गर त्यसैले इजरायलमाथि देखाएको करुणाको निम्ति चाहिँ अन्य जातिहरू पनि त्यो प्रशंसामा साथ दिनलाई चाहिँ आह्वान गरिएको छ त्यसपछि त्यो चौथो खण्ड पनि छ जुन चाहिँ रोमी 15:12 हो यहाँ चाहिँ यशैयाबाट अब पावलले चाहिँ पद लिन्छन् जहाँ चाहिँ अब हजार वर्ष राज्यको त्यहाँ बयान छ यशैका पुत्र प्रभु येशु ख्रीष्टले चाहिँ शासन गर्नुहुनेछ यहुदीहरू मात्र होइन माथि मात्र होइन तर अन्य जातिहरूमाथि पनि सारा संसारमाथि अनि त्यस दिन चाहिँ अन्य जातिहरूले चाहिँ उहाँमाथि भरोसा राख्नेछन् अथवा आशा राख्नेछन् भनेर लेखिएको छ त्यसैले सारांशमा भन्दाखेरि यहुदीहरूप्रति परमेश्वर चाहिँ एकदमै विश्वासी जीवनमा एउटै प्रतिज्ञा पनि खेर गएको छैन कतिवटा प्रतिज्ञा छन् एउटै पनि फेलखान अक्षरश हुबहु पुरा गर्नुहुन्छ विश्वासयोग्य देखाउनुहुन्छ अन्य जातिहरूप्रति चाहिँ उहाँको ठुलो दया जो चाहिँ हामी पराई थियौँ उहाँको अचम्मको दया प्रशस्त देखाउनुहुन्छ भनेर चाहिँ यहाँ पावलले सिकाउँछ 15:13 पदमा जाउँ अनि अब उसले चाहिँ यो खण्डलाई चाहिँ टुङ्ग्याउँदैछ अब आशाका परमेश्वरले तिमीहरूलाई विश्वास गरेकोमा सारा आनन्द र शान्तिले भरिदिएका हुन् र तिमीहरू पवित्र आत्माको सामर्थ्यद्वारा आशाले प्रशस्त हो उहाँ धीरजका परमेश्वर हुनुहुन्छ र सान्त्वनाको परमेश्वर हुनुहुन्छ भनेर हेर्यौँ हामीले पाँच पदमा साथै उहाँ आशाका परमेश्वर पनि हुनुहुन्छ अर्थात् उहाँ आशाको स्रोत पनि हुनुहुन्छ मेरो आशा कहाँबाट आउँछ मेरो आशा उहाँबाट नै आउँछ भजन सङ्ग्रह 62 जाउँ त कहाँबाट मलाई भविष्यको लागि पूर्ण निश्चयता र निर्धक्कता र मलाई ढुक्क बनाउँछ त्यस्तो त उहाँबाट मात्र हुन सक्छ यसैया 62 अध्यायको 5 पदमा दाउदबाट हामी सिकौँ। उसले भन्छ, हे मेरो प्राण, त परमेश्वरको मात्र बाटो हेर, किनकि मेरो आशा उहाँबाट नै पूरा हुन्छ। जब तपाईँलाई नयाँ बल चाहिएको छ, सहायता चाहिएको छ, उत्साह चाहिएको छ, तपाईँ मान्छेलाई हेर्नुभन्दा परमेश्वरलाई हेर्नुहोस्। यसो मोबाइलबाट कसैबाट सान्त्वना पाइलेको भनेर फोन गर्न सजिलो छ, तर बुद्धिमानी त यो, उहाँबाट मात्र मेरो आशा छ भनेर त दाउदले भन्छ। भन्दा एउटा विश्वासीले हामीलाई परमेश्वरमा देखाइदिने गरेर हामीलाई चाहिँ तिम्रो आशा परमेश्वरमा छ भनेर देखाउनु पर्छ, अनि हामीले अरूलाई पनि त्यसरी नै देखाउनु पर्छ। त्यसैले परमेश्वर विश्वासयोग्य हुनुभएकोले उहाँको सबै प्रतिज्ञाहरू चाहिँ निश्चित छन्, त्यसैले हाम्रो भविष्य पनि त्यत्तिकै निश्चित छ। अनि यो पद रोमी 15:13 चाहिँ अब भन्दैछ कि विश्वास गर्ने हृदयलाई चाहिँ परमेश्वरले यस्ता यस्ता कुराले भरिदिन सक्नुहुन्छ। आज तपाईँको हृदय केले भरिएको छ, अनि परमेश्वरले चाहिँ केले भर्न चाहनुहुन्छ तपाईँको हृदय? एकछिन ध्यान दिनुहोस् यसमा। यहाँ लेखेको छ, परमेश्वरले दुईटा कुराले भरिदिन सक्नुहुन्छ, आनन्द र शान्तिले भरिदिएका हुन् भनेर यहाँ प्रार्थना गरेको छ। आनन्द र शान्ति, आनन्द र शान्ति भनेको त यो त हजार वर्ष राज्यमा हुने शासनको विशेष चरित्र नै हो। हामीले रोमी 14:17, किनकि परमेश्वरको राज्य खानु पिउनु होइन तर पवित्र आत्मामा धार्मिकता, मेलमिलाप अथवा शान्ति र आनन्द हो। परमेश्वरको राज्य त्यस्तो हुनेछ, जुन बेला चाहिँ उहाँले चाहिँ सारा अन्य जातिहरूमाथि समेत राज्य गर्नुहुन्छ। अनि तर अहिले पनि हजार वर्षको राज्य नभए पनि तपाईँको हृदयमा चाहिँ हजार वर्षको राज्यमा जस्तै हुनसक्छ, यहाँ त्यही लेखेको छ, आनन्द र शान्तिले भरिदिन सक्नुहुन्छ उहाँले। तर तपाईँले चाहिँ आफ्नो भाग गर्नुपर्छ, त्यो चाहिँ विश्वास गर्नु। देख्नुभयो है, आशाको परमेश्वरले, अनि त्यसपछि तिनवटा शब्द छ, तिमीहरूलाई विश्वास गरेकोमा तपाईँको जिम्मेवारी चाहिँ यो छ। मलाई आनन्द छैन, मलाई शान्ति छैन, मलाई के भाव हो भन्नुहुन्छ भने विश्वास गरिरहनु भएको छैन तपाईँले। यो पद अनुसार त त्यही भन्नुपर्छ, किन यो पदले भन्छ विश्वास गर्नेलाई चाहिँ सारा आनन्द र शान्ति छ। त्यसैले हामी विश्वासमा कति बढ्नु छ, कति पटक हामीले चाहिँ आनन्द र शान्ति गुमाउँछौँ, त्यो भजनमा हामीले गाए जस्तै व्यर्थमा हामी चाहिँ फिक्री गर्छौँ, जबकि हामीले चाहिँ विश्वास गर्नुपर्ने थियो, फिक्रीहरू उहाँमाथि राख्नुपर्ने थियो। यहाँ देख्छौँ कि त्यसैले विश्वास चाहिँ जरा रहेछ, जरा बोटको जरा, र आनन्द र शान्ति चाहिँ फल रहेछ, त्यो बोटको फलहरू। गलाती 5:22 पनि यही कुरा सिकाएको छ, पल्टाउँ, गलाती 5:22। त्यहाँ लेखेको छ, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप अथवा शान्ति। त्यसैले विश्वास नै जरा हो, नो विश्वास नो शान्ति, नो विश्वास नो आनन्द, त्यही नै हो है। कस्तो भने यो आनन्द शान्ति भन्ने चाहिँ आनन्द शान्तिलाई खोजेर पाउने हो, यो चाहिँ ख्रीष्टलाई खोजेर पाउने हो। विश्वासको जरा त उहाँमा गाडिनु पर्यो। आनन्द शान्ति चाहिँ प्रतिफल हो, फल प्रतिफल, यो चाहिँ एउटा निस्किने कुरा हो, तर जरा चाहिँ हुनुपर्छ विश्वास। एउटा विश्वासी छ, ऊ शरीर अनुसार हिँडिरहेछ भने नो आनन्द नो शान्ति उसको लागि, किनभने यो आनन्द शान्ति चाहिँ कसको फल हो? पवित्र आत्माको फल हो। शरीर अनुसार हिँड्नेले यसको अनुभव गर्ने छैन। यो त स्वर्गीय कुरा हो, कहाँबाट पाइन्छ यस्तो आनन्द र शान्ति? तर भरोसा गर्ने विश्वासीको बारेमा चाहिँ उसको जीवनमा चाहिँ निरन्तर आनन्दको हेराए भइरहन सक्छ। समस्या पर्दैन भने होइन, दुःख कष्ट आउँदैन भने, रुँदैन भने पनि होइन, तर आनन्दको हेराई सधैँ आनन्द गर। पावल अनेक खालको अनुभवमा छन् तर सधैँ आनन्द गर भन्छ। यो अलौकिक हो, यो भावना एउटा एकछिनको भावना जस्तो होइन, यो पवित्र आत्माको फल हो, हामीले उत्पादन गर्न सक्दैनौँ, असम्भव। त्यसैले परमेश्वरले यस्तो शान्ति दिन सक्नुहुन्छ हाम्रो हृदय विचलित नहुने खालको संसारले दिने जस्तो म दिन्न भन्नुभएको थियो। एकचोटि हेरौँ न त्यहाँ यहोन्ना 14 सम्झना गरौँ आफैलाई। यहोन्ना 14 यहोन्ना 14 27 उहाँले भन्नुहुन्छ, एउटा बत्ती गए जस्तै, शान्ति म तिमीहरूको साथमा छोड्छु। अनि त्यसपछिको शब्द के छ हेर्नुहोस् त, दुईटा शब्द, मेरो शान्ति। अब याद गर्नुहोस् है, प्रभुले भन्नुभयो यो मेरो शान्ति हो, मेरो शान्ति म तिमीहरूलाई दिन्छु, संसारले दिने जस्तो चाहिँ म तिमीहरूलाई दिन्न, तिमीहरूको हृदय विचलित नहोस् नदा भयभीत होस्। अब विचलित पार्ने कुरा त धेरै आउँछन्, सङ्केत त यहाँ आइसक्यो, अनि हामीलाई चाहिँ भयभीत पार्ने कुरा पनि थुप्रै आउनेछन् यो संसारमा, संसार सङ्कष्ट हुनेछ, तर उहाँको शान्ति पाइरहन सक्छौँ भनेको छ। प्रभु म यो जान्न चाहन्छु भन्ने तपाईँको तृष्णा छैन? प्रभु म विश्वास गर्छु, मेरो अविश्वासलाई सहायता गर्नुहोस् भनेर तपाईँले प्रार्थना गर्न सक्नुहुन्न? प्रभु यो तपाईँको शान्ति हो, हेर्नुहोस् न यही भनेछ मेरो शान्ति। अनि यो 15 हेर्नुहोस् त, 15:11 चाहिँ अर्को कुरा छ, मेरो आनन्द तिमीहरूमा रहोस् र तिमीहरूको आनन्द पूर्ण होस् भनेर नै मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। उहाँले त्यस्तो कुरा गर्नुहुन्छ, मेरो शान्ति मेरो आनन्द। यसबाट के बुझ्छ भने परमेश्वर चाहिँ आनन्दित हुनुहुन्छ, उहाँ शान्तिमा हुनुहुन्छ, अनि उहाँ चाहिँ जे गरिरहनु भएको छ अहिले त्यसमा उहाँ चाहिँ एकदम खुसी हुनुहुन्छ, अनि हामी पनि उहाँले जे गरिरहनु भएको छ त्यसैमा हामीले मन लगाऊ, त्यही काम हाम्रो काम बनाऊ, मेरो कामहरू अन्तसम्म राखी छोड भनेर भनेको छ। जब हामी त्यो गर्छौँ हामीलाई उहाँको आनन्द हुन्छ, उहाँको शान्ति हुन्छ। अब हाम्रै काम गर्ने अनि उहाँको शान्ति पाउने कहाँबाट हुन्छ त्यस्तो कुरा? हामी आफ्नै इच्छा मेर्ने अनि उहाँको आनन्द खोज्ने, त्यो त असम्भव कुरा हो। त्यसैले यो चाहिँ एकदम एउटा व्यक्तिसँग जोडिएको छ, प्रभु यीशुसँग, अनि पवित्र आत्माले चाहिँ त्यो व्यक्तिलाई दिनुहुन्छ जो ख्रिस्टसँग जोडिएको छ। यद्यपि ऊ संसारमा सङ्कष्टमा होला, उसलाई चाहिँ शान्ति र आनन्द दिन सक्नुहुन्छ। रोमी 15:13 त्यही भन्छ, तिमीहरूलाई विश्वास गरेकोमा सारा आनन्द र शान्तिले भरिदिएका हुन्। त्यसैले आनन्द र शान्तिले भरिएको विश्वासी चाहिँ को हो? त्यही हो जो चाहिँ पवित्र आत्माले भरिएको छ। अरू बाटो छैन यो परमेश्वरको आनन्द र शान्ति पाउनलाई। 15:13 भनेको छ, पवित्र आत्माको सामर्थ्यद्वारा हुने कुरा हो। 15:13, अब आशाको परमेश्वरले तिमीहरूलाई विश्वास गरेकोमा सारा आनन्द र शान्तिले भरिदिएको हुन् र तिमीहरू पवित्र आत्माको सामर्थ्यद्वारा आशाले प्रशस्त हो। प्रशस्त हुनु भनेको चाहिँ एउटा निश्चित अङ्कभन्दा चाहिँ बढी हुनु, एउटा नाप छ 5 फिट, 5 फिटभन्दा बढी भयो, प्रशस्त भयो, अथवा एउटा कचौरा छ है भरियो है पानी भरियो भरियो तर अब भरिएर पनि पोखिन थाल्यो, त्यही हो शब्द प्रशस्त हुनु भनेको चाहिँ नाप भन्दा पनि अब बढी हुनु। अब यस्तो शब्द छ यहाँ पवित्र आत्माको सामर्थ्यद्वारा आशाले प्रशस्त हो। त्यसैले विश्वासी जनको जीवनको चाहिँ दुईवटा पक्ष छ, एउटा भित्री छ एउटा बाहिर छ, अनि दुइटैमा चाहिँ उहाँले प्रशस्त बनाउन सक्नुहुन्छ। यहाँ चाहिँ भित्री कुरा गर्दैछ, आशाले भरिएको, सान्त्वनाले भरिएको। एक्चुली हेरौँ त्यो चाहिँ दोस्रो कुरन्थी एकमा दोस्रो कुरन्थी एक अध्यायको पाँच पदमा पावलले लेख्छन्, किनकि जसरी ख्रीष्टका कष्टहरू हामीमा प्रशस्त हुन्छ उसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना पनि प्रशस्त हुन्छ। अनुग्रहले पनि प्रशस्त, दोस्रो कुरन्थी 9 म पठाउँ, दोस्रो कुरन्थी 9:8 अनि सधैँभरि सबै कुराहरूमा पुरा भरि भराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर हो भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरी दिनलाई परमेश्वर सामर्थ्य हुन्छ। हामीलाई हाम्रो हृदयभित्र चाहिँ प्रशस्त गरी उहाँको अनुग्रह दिन सक्नुहुन्छ, प्रशस्त गरी सान्त्वना दिन सक्नुहुन्छ तपाईँलाई, प्रशस्त गरी आशाले भर्न सक्नुहुन्छ तपाईँलाई। अझ फिलिपी एक को 26 पद मा लेखेको छ, र तिमीहरूका म फेरि आएकोले मेरो विषयमा तिमीहरूको आनन्द येशु ख्रीष्टमा प्रशस्त होस्। प्रशस्त आनन्द यो चाहिँ भयो भित्री, तर हाम्रो बाहिरी काम कुराहरूमा पनि प्रशस्त बनाउन सक्नुहुन्छ। अघि नै मैले तपाईँलाई रोक्नुपर्ने थियो, दोस्रो कुरन्थी 9 नै हो, त्यहाँ जाउँ त भित्र चाहिँ हामीलाई भर्दै हाम्रो जीवनबाट चाहिँ बाहिर असल असल कुराहरू चाहिँ प्रशस्त भएको चाहनुहुन्छ। दोस्रो कुरन्थी 9:8 अनि सधैँभरि सबै कुराहरूमा पुरा भरिभर भएर, अब त्यसपछि आउँछ यो कुरा, हरेक असल कामका लागि तिमीहरू भरपूर हो। असल असल कामहरूमा प्रशस्त, त्यही शब्द भरपूर भने चाहिँ पहिलो कुरन्थी 15 याद गर्नुहोस्, फेरि यो प्रशस्त भनेको चाहिँ चुलिएर पोखिनु, नापभन्दा बढी हुनु, अधिक हुनु। पहिलो कुरन्थी 15:58 अब यो अर्थीलाई लिनुहोस् त, यसकारण मेरा प्रिय भाइहरू, तिमीहरू स्थिर हो, अचल हो र सधैँभरि प्रभुको काममा अलिअलि बढ्दै जा। होइन त, मैले गलत पढेछु है, प्रभुको काममा प्रशस्तै हुँदैछ, प्रभुले हामीलाई सहायता गर्नुभएको होस्, हामी प्रशस्त भएको प्रभु चाहनुहुन्छ, भित्र चाहिँ उहाँले प्रशस्त भरिदिनुहुन्छ अरे ऊर्जा आनन्द शान्ति सान्त्वना के चाहिएको छ, अनि अनुग्रह ताकि हामी हरेक असल काममा हामी प्रशस्त हुन सकौँ। कस्तो छ तपाईँको, पावलबाट सिकौँ, पहिलो कुरन्थी 15 उसबाट सुन्नु थियो, पहिलो कुरन्थी 15:10 उसको परिचयलाई हेर्नुहोस्, तर म जे छु परमेश्वरको अनुग्रहद्वारा नै छु, अनि मलाई दिएको उहाँको अनुग्रह व्यर्थ भएन, तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरेँ, तरै पनि मैले होइन तर मसँग भएको परमेश्वरको अनुग्रह नै हो। व्यर्थ भएन भन्छ। परमेश्वरले जे अनुग्रह मलाई प्रशस्त दिनुभयो त्यसलाई मैले काममा लगाइदिइहालेँ। मलाई यो यो दिनुभएको थियो मैले त काममा लगाउन थालेँ त्यही भन्ने सोच। तपाईँलाई के दिनुभएको छ परमेश्वरले? हरेक विश्वासीलाई निश्चित दान दिएको छ भनेको छ बाइबलमा, अनि त्यो जान्न तपाईँलाई इच्छा छैन? अनि हामीलाई चाहिँ हरेक विश्वासीलाई यो संसारमा ठुलो काम दिनुभएको छ, उहाँको साक्षी हुनलाई, प्रतिनिधि हुनलाई, राजदूत हुनलाई, सेवक हुनलाई दिनौँ। अनि त्यसको लागि चाहिँ हामीलाई सबै अनुग्रह चाहिँ दिनुभएको छ, काममा लगाऊ। अनि हामी प्रेममा पनि अरूतर्फ प्रशस्त हुनुभएको छ। हामी फिलिपी एकमा हेरौँ, फिलिपी एक, म अलिअलि प्रेम गर्दछु होइन, यहाँ भनेको छ प्रशस्त होस्। अनि हाम्रो चाहिँ निशाना पनि यही हो म प्रशस्त हुन चाहन्छु, चुलिएर पोखिएको हुन चाहन्छु, अधिक हुन चाहन्छु, अझ अझ झन्झन धेरै। फिलिपी एकको नौ, पावलको प्रार्थना, अनि म यही प्रार्थना गर्दछु ज्ञानमा र सबै प्रकारका विवेचनामा तिमीहरूको प्रेम झन झन प्रशस्त हुँदै जाओस्। पहिलो थेसलुनीकी तीनमा पनि, पहिलो थेसलुनीकी तीनको बाह्र पद, यसमा बेसरी जोड दिएको छ प्रियहरू, पहिलो थेसलुनीकी तीनको बाह्र, झन्झन बढ्दै प्रशस्त हुँदै जाने, तीनको बाह्र पदमा, अनि जसरी हामी तिमीहरूलाई प्रेम गर्दछौँ उसरी नै प्रभुले तिमीहरूलाई एक अर्काप्रति साथै सबैप्रतिको प्रेममा बढाउन् र भरपूर पारुन्। यस्तो प्रार्थना गर्दैछ पावल। तपाईँले यस्तो प्रार्थना गर्न थाल्नुहोस् आफ्नो लागि, प्रभु यही पदलाई हेर्दै म चाहिँ मेरो विश्वासी दाजुभाइप्रति चाहिँ म प्रेममा बढ्न सकौँ, भरपूर हुन सकौँ, र साथै सबैप्रति म प्रेममा बढ्न सकौँ, भरपूर गर्न सकौँ, भर्न सकौँ। चार अध्यायको नौ पद, यही थेसलुनीकि पहिलो चारको नौ, तर भाइ भाइको प्रेममा, प्रेमको विषयमा मैले तिमीहरू लेख्न तिमीहरूलाई खाँचो छैन, किनकि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ भने तिमीहरू आफैले परमेश्वरद्वारा शिक्षा पाएको छौ। तर पावलले त्यहाँ रोक्दैनन्। दस पद, अनि साँच्ची नै सारा मेसिडोनियामा भएका सबै भाइहरूलाई तिमीहरू यसै गर्दछौ, तर भाइहरू हो तिमीहरू झन झन बढ्दै जाओ भनी हामी तिमीहरूलाई बिन्ती गर्दछौ। देख्नुहुन्छ है, कहिले पनि नभन्नुहोस् कि म त यहाँसम्म आइपुगिसकेँ, मैले त धेरै गरिसकेँ, अब त म त बुढा पनि भइसकेँ, अब त तिमीहरूको पालो हो युवाहरू। कोही कोहीले यस्तो भन्ने सुनिन्छ कि, तर भाइ म त्यस्तो पाइँदैन क्या अरे। झन् झन् पावलले त भन्छ, झन् झन् किनभने हामी ख्रिस्ट जस्तो भएको छ, अनि उहाँको भण्डारबाट अझ पनि हाम्रो हृदयमा खन्यान बाँकी नै छ। चारको एक नै, उहाँलाई खुसी पार्ने सवालमा पनि, अन्तमा हे भाइहरू हामी तिमीहरूलाई प्रभु येशूमा आग्रहपूर्वक बिन्ती गर्छौँ र अति दिन्छौँ, तिमीहरूले कसरी चल्नुपर्छ र परमेश्वरलाई खुसी पार्नुपर्छ सो कुरा तिमीहरूले हामीबाट जसरी प्राप्त गरेका छौ उसरी नै तिमीहरू झन झन भरपूर हुने चाह। त्यसैले आशाको परमेश्वरले हामीलाई आशामा प्रशस्त गराउन सक्नुहुन्छ, भनेको मतलब अब म निश्चित छु भन्छ त्यो विश्वासीले। पावललाई मात्र होइन, अब मलाई पनि पुरा निश्चित छ कि परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति सबै कुरा मिलेर भलाइ नै उत्पन्न गर्दछ। अनि यही निश्चित प्रतीक्षाले चाहिँ ऊ अगाडि बढ्न सक्छ। अनि फिलिपी एकमा जाउँ, उसले यसरी पनि भन्न सक्छ, अब मेरो जीवन यहाँसम्म आइपुग्यो, विगतमा यस्तो यस्तो भयो, अहिले त यस्तो परिस्थिति छ, तर मलाई निश्चित छ मेरो प्रभु येशूको महिमा हुनेछ। पावल त जीवनमा थियो यो लेख्दाखेरि, सोच्नुहोस् न फिलिपी एकको बिस, मेरो उत्कट चाहना र आशा अनुसार, आशाले भरपूर छ पाउँ त, कुनै कुरामा पनि म शर्ममा पर्ने छैन, तर सम्पूर्ण साहसमा अहिले पनि सधैँ चाहिँ चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा ख्रिस्टको महिमा मेरो शरीरमा हुनेछ हुनेछ, ऊ निश्चित छ। पहिले भन्दा तीनमा पनि हेरौँ, आशाले भरपूर हुनु एकदम परमेश्वरले चाहनु भएको कुरा हो। पहिले भन्दा तीनको दुई र तीनमा पढ्छौँ, प्रियहरू अहिले त हामी परमेश्वरका सन्तान छौँ अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ प्रकट उहाँ देखा हुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। म प्रभुलाई एक दिन भेट्नेछु, एक दिन प्रभु आउँदै हुनुहुन्छ सायद आज भन्दै एउटा विश्वासी जिउँछ भने उसको जीवाई कस्तो हुन्छ, उसको जीवाई यस्तो हुन्छ ऊ प्रभु येशु जस्तै बन्न चाहिरहेको हुन्छ। यो शिक्षा उसको हृदयमा साँच्चै भिजेको छ भने त्यसैले अचम्म कि यो आशामा हामी प्रशस्त हुन सक्छौँ भन्ने कुरा, किन हाम्रो कुनै पनि आशा थिएन पहिला। यो प्रभुको इच्छा हो चाहना हो कि पवित्र आत्माको सामर्थ्यद्वारा हामी चाहिँ पुरा निश्चित हुने भविष्यको सवालमा भोलिको सवालमा हामी चाहिँ अगाडि बढेको हौ। अब हामी हिँडौँ यो खण्डलाई अनि त्यो खाजेको समय हो जस्तो लाग्छ होइन ल।